नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य मुख्य विषयहरू।
देशमा विकसित पछिल्ला घटनाक्रम र सुरक्षा परिस्थिति बारे जानकारी दिन प्रधानमन्त्री बालेन्द्र शाहले अहिले केही बेरमा राष्ट्रका नाममा सम्बोधन गर्नुहुँदै
राष्ट्रपति रामचन्द्र पौडेल, पूर्व राजा ज्ञानेन्द्र शाह, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले अध्यक्ष केपी शर्मा ओलीद्वारा संयमता अपनाई सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम राख्न आग्रह।
राष्ट्रिय सुरक्षा परिषदको बैठकद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सुरक्षा निकाय बीच समन्वय सुदृढ बनाउने निर्णय। गृहमन्त्री सुदन गुरुङ र मन्त्री निशा मेहता पीडित परिवारलाई भेट्न सुनसरी प्रस्थान।
राजसभा सभापति रवि लामिछानेद्वारा कोशी र मध्य प्रदेशका सांसदहरूलाई सद्भाव कायम गर्न गृह जिल्ला खटिन निर्देशन।
प्रतिनिधि सभामा सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सांसदहरूको जोड। सुनसरी घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारवाही गर्न माग।
संसदद्वारा अर्थ सम्बन्धी नेपाल कानून संशोधन विधेयक 2083 सर्वसहमतिले स्वीकृत, दफावार छलफलका लागि समितिमा पठाइयो।
कार्यक्रम सुरु गरौँ। राष्ट्रिय सुरक्षा परिषदको बैठकद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सुरक्षा निकायबीच समन्वय सुदृढ बनाउने निर्णय सम्बन्धी प्रसङ्गबाट सुनसरीको देवानगञ्ज लगायतको क्षेत्रमा देखा परेको तनावपूर्ण परिस्थिति, त्यस क्रममा भएको मानवीय क्षति र त्यसपछि उत्पन्न राष्ट्रिय संवेदनशीलतालाई सम्बोधन गर्न राज्यका सम्पूर्ण अङ्ग तथा शीर्ष राजनीतिक नेतृत्व एकीकृत रूपमा अघि बढेका छन्। देशको शान्ति सुरक्षा, सामाजिक सहिष्णुता र सद्भाव कायम राख्न सरकार र विभिन्न राजनीतिक वृत्तबाट पहल तीव्र पारिएको छ। यसैबीच मुलुकको समग्र शान्ति सुरक्षा र समसामयिक विषयमा देशवासीलाई स्पष्ट पार्न प्रधानमन्त्री बालेन्द्र शाहले अहिले केही बेरमा राष्ट्रका नाममा विशेष सम्बोधन गर्दै हुनुहुन्छ। प्रधानमन्त्रीकै अध्यक्षतामा आज बसेको राष्ट्रिय सुरक्षा परिषदको 43 औं बैठकले देशको समग्र सुरक्षा समीक्षा गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै सुरक्षा निकायहरूबीच थप प्रभावकारी समन्वय गर्ने निर्णय गरेको छ। यसैबीच मध्य प्रदेश सरकारले प्रदेशवासीलाई सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र आपसी विश्वास कायम राख्न आग्रह गरेको छ। थप सामग्री सहित सहकर्मी दिनेश लुइटेल।
विगत केही दिनदेखि सुनसरीको कप्तानगञ्ज क्षेत्रमा विकसित घटनाक्रम र आज सिराहामा समेत त्यसको असर स्वरूप नागरिकको ज्यान गएको खबरले देशलाई स्तब्ध बनाएको छ। घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै स्थिति नियन्त्रणमा लिन र थप क्षति हुन नदिन सरकार तथा प्रमुख राजनीतिक दलहरूले प्रयास तीव्र बनाएका छन्। यसैबीच मुलुकको समग्र परिस्थिति र विकसित घटनाक्रमबारे जानकारी गराउन प्रधानमन्त्री बालेन्द्र शाहले अहिले केही बेरमा राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ। यसअघि प्रधानमन्त्री शाहको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषदको 43 औं बैठक सिंहदरबारमा सम्पन्न भएको छ। बैठकले देशको समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै सामाजिक सद्भाव कायम राख्न सबै सुरक्षा निकाय र सरकारवाला बीच समन्वय बढाउने निर्णय गरेको छ। भविष्यमा यस्ता घटना दोहोरिन नदिन सबै सुरक्षा निकाय र सम्बन्धित सरकारवालासँग समन्वय गर्दै सामाजिक सद्भाव तथा राष्ट्रिय एकताको भावना कायम राख्ने गरी प्रभावकारी रूपमा कार्य सम्पादन गर्ने निर्णय भएको छ। बैठकका निर्णयबारे जानकारी दिनुहुँदै रक्षा सचिव एवं परिषदका सदस्य सचिव केदारनाथ शर्मा, बैठकमा परराष्ट्र मन्त्री शिशिर खनालले राजनीतिक दल र स्थानीयको संयुक्त प्रयासबाट सुनसरीको अवस्था सामान्यीकरणतर्फ उन्मुख भएको ब्रिफिङ गर्नुभएको थियो। यस्तै प्रधानमन्त्री शाहसँगको भेट लगत्तै गृहमन्त्री सुदन गुरुङ र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता सुनसरीको कप्तानगञ्जतर्फ प्रस्थान गर्नुभएको छ। गृहमन्त्री गुरुङले मृतकका शोक सन्तप्त परिवारसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। उता मुलुकमा देखा परेको यो जटिल परिस्थितिप्रति देशका उच्च नेतृत्वले गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव कायम राख्न अपिल गर्नुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले एक अपिल जारी गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक र जातीय सद्भाव नै नेपालको मूल पहिचान भएको उल्लेख गर्नुभएको छ। उहाँले घटनाको सत्य तथ्य छानबिन गरी दोषीमाथि कारवाही गर्न र शान्ति सुव्यवस्था कायम गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। त्यसै गरी पूर्व राजा ज्ञानेन्द्र शाहले पनि बहुजातीय र बहुसांस्कृतिक विविधता नै नेपालको गौरव भएको भन्दै सबै नेपालीलाई संयम रहन र आपसी मेलमिलाप कायम राख्न आह्वान गर्नुभएको छ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले विज्ञप्ति जारी गर्दै कुनै पनि प्रकारका अफवाह र उक्साटपूर्ण अभिव्यक्ति नदिन र संवादका माध्यमबाट समस्याको दिगो समाधान खोज्न आग्रह गर्नुभएको छ। राजनीतिक वृत्तमा पनि सद्भाव कायम राख्ने तत्परता बढेको छ। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञप्ति जारी गर्दै हिंसा र द्वन्द्वले निकास नदिने भन्दै राजनीतिक दल, नागरिक समाज र सर्वसाधारणलाई राष्ट्रिय हितका लागि एकजुट हुन आह्वान गर्नुभएको छ। ओलीले सरकारलाई संवाद मार्फत तत्काल समस्या समाधान गर्न आग्रह गर्नुभएको छ। यता राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा कोशी र मध्य प्रदेशका सांसदहरूसँग छलफल गर्नुभएको छ। सभापति लामिछानेले सांसदहरूलाई आआफ्नो क्षेत्रमा फर्किएर जनतासँग प्रत्यक्ष संवाद गर्न र सामाजिक सद्भाव कायम राख्न निर्देशन दिनुभएको छ। तनावलाई छिमेकी जिल्लाहरूमा फैलिन नदिन स्थानीय प्रशासनहरू पनि चनाखो बनेका छन्। सप्तरीमा बसेको सर्वदलीय र सरकारवालाको बैठकले सामाजिक सञ्जालमा भ्रामक र घृणास्पद अभिव्यक्ति नफैलाउन, प्रदर्शनमा बालबालिकाको प्रयोग नगर्न र जिल्लाभर सद्भाव र्याली सञ्चालन गर्ने निर्णय गरेको छ। नेपाली समाजको मूल आधार नै विविधता बीचको एकता र आपसी भातृत्व हो। अहिलेको यो संवेदनशील घडीमा अफवाहको पछि नलागी संयमता अपनाउनु र शान्ति कायम राख्नु नै हरेक नागरिकको दायित्व हुन आउँछ।
द्वेषको आगो ठुलो हुनु पर्दैन, एउटा सानो झिल्कोले पनि सदियौँदेखिको सद्भावलाई खाक बनाइदिन सक्छ, विश्वासलाई खरानी बनाइदिन सक्छ। युगौँदेखि कायम रहँदै आएको सामाजिक मूल्य मान्यता र परम्पराका सेतुहरू चुडिन सक्छन् र पिँदैदेखि खलबलिन सक्छ समाजको तन्तु। सुनसरीको देवानगञ्ज घटनाको कारण ठुलो थिएन। स्थानीय युवाहरू साउने अनुष्ठानका लागि डिजे बजाउँदै बोलबम यात्रामा निस्किएका थिए। डिजेको आवाज ठुलो भएको भन्दै अर्को समूहले प्रतिवाद गर्यो। विवाद बढ्दै जाँदा स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज 4 30 ओम प्रकाश मेहताको गत आइतबार मृत्यु भयो। सोही घटनामा घाइते भएका 20 जय प्रकाश मेहताको उपचारका क्रममा आज निधन भयो। यता देवानगञ्जबाट फैलिएको आक्रोशको आगो अन्यत्र पनि सल्कने उपक्रममा छ। सिराहा, धनुषा, पर्सा लगायतका जिल्लामा प्रदर्शनहरू भइरहेका छन्। सिराहाको गोल बजारमा प्रदर्शन उग्र बनेपछि प्रहरीको गोली लागेर गणेश यादवको ज्यान गएको छ। अहिले लाहान र आसपासका क्षेत्रमा कर्फ्यू जारी गरिएको छ, तर आक्रोशित स्थानीयहरू कर्फ्यू उल्लङ्घन गर्दै प्रदर्शन र तोडफोडमा उत्रिएका छन्। सुरक्षाकर्मीलाई स्थिति नियन्त्रणमा लिन हम्मे हम्मे परिरहेको छ। हाम्रो देश सद्भाव र सह अस्तित्वको जीवन्त उदाहरण हो। हिमाल, पहाड र तराईलाई एउटै अङ्गालोमा बाँध्ने यो भूमि धार्मिक तथा सांस्कृतिक विविधताको अनुपम उद्यान हो। फरक धर्म, आस्था, भाषा र परम्पराका बावजुद सदियौँदेखि हामीले शान्तिपूर्ण सह अस्तित्व कायम राख्दै आएका छौँ। नेपाली समाजको यो उदारता र आपसी प्रेम विश्वमै दुर्लभ छ। हाम्रा पिता पुर्खाले जोगाएर राखेको यो अक्षत निधि र सामाजिक गाडधनको रक्षा गर्नु आज हामी सबैको साझा कर्तव्य हो। भनिन्छ, साम्प्रदायिकता एउटा आगो हो जसले पहिले आफ्नै घर जलाउँछ र सिङ्गो समाजलाई छेद विच्छेद तुल्याउँछ। अहिलेको समयमा आगोमा घिउ थप्नु होइन, प्रेम, समझदार र संवादको पानीले यसलाई निभाउनु आवश्यक छ। सामाजिक सञ्जालमा अफवाह फैलाउने, घृणा भर्ने र विभेदको बिउ रोप्ने कामबाट हामी पूर्ण रूपमा अलग रहनुपर्छ। सचेत युवाहरूले घृणाको होइन सद्भावको नेतृत्व लिनुपर्छ। धार्मिक अगुवा, स्थानीय सङ्घ संस्था, युवा क्लब र बुद्धिजीवीहरूले तुरुन्तै संवादको सेतु निर्माण गर्नुपर्छ। प्रत्येक राजनैतिक दलका पृथक विचार र इतिहास भए पनि उनीहरूले साझा भूगोल र नागरिकको प्रतिनिधित्व गर्छन्। राजनीतिक दलहरूले तत्काल संवादको सूत्र ल्याएर समाजलाई जोड्ने पहल कदमी लिनै पर्छ। सङ्कटका बेला व्यक्तिको मात्र होइन सरकारको भूमिका पनि मूल्याङ्कन हुन्छ। नागरिकहरू आक्रोशित र आन्दोलित भएका बेला सैन्य र प्रहरी बल मात्र प्रयोग गरेर समस्याको समाधान हुँदैन। सरकारले बुद्धिमत्ता र विवेक प्रदर्शन गर्नुपर्छ। धार्मिक तथा सामाजिक अगुवाहरूसँग संवाद गर्दै नागरिकको मन जित्न सक्नुपर्छ। बल प्रयोग गरेर गरिएका निर्णयले कहिले पनि निष्कर्षमा पुर्याउँदैन। राजनीतिक दल र स्थानीय समुदायलाई विश्वासमा लिएर अघि बढ्नु नै अहिलेको एकमात्र विकल्प हो। अन्त्यमा आखिर जसले सल्काए पनि आगो कहिल्यै कसैको आफ्नो हुँदैन। मानिसले विवेक गुमाएपछि आगो आफै सम्हालिन सक्दैन। खरानी बनाउनु आगोको धर्म हो भने खरानी हुनु सल्काउनेहरूको नियति। देशका विभिन्न भूखण्डमा सल्काउन खोजिएको यो आगोलाई बेलैमा निभाउन सकिएन भने पश्चाताप निकट भविष्यमै हुनेछ। त्यसैले समयमै आगो निभाउँ, आफैलाई सम्हालौँ। प्रतिनिधि सभाको आजको बैठकमा हालै सुनसरीमा भएको अशान्त वातावरण, गोलीकाण्ड र त्यसपछि सिर्जित परिस्थितिले प्रमुख स्थान पाएको छ। सांसदहरू तथा पूर्व प्रधानमन्त्रीले धार्मिक र सामाजिक सद्भाव कायम राख्दै घटनाको निष्पक्ष छानबिन गर्न र संवाद मार्फत समाधान खोज्न सरकारसँग जोडदार माग गरेका छन्। प्रस्तुत छ यसै विषयमा तयार पारिएको यो रिपोर्ट।
प्रतिनिधि सभाको विशेष र शून्य समयमा बोल्ने अधिकांश सांसदहरूले सुनसरीको कप्तानगञ्ज घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। सुनसरीमा गोली चलेको घटनाको उच्च स्तरीय छानबिन हुनुपर्ने, मृतक परिवारलाई क्षतिपूर्ति तथा घाइतेको उपचार हुनुपर्ने र दोषीमाथि कडा कारवाही हुनुपर्ने माग संसदमा दिनभर गुन्जियो। सांसदहरू प्रकाशचन्द्र परियार, गुरुप्रसाद बराल र प्रकाश सिंह कार्की लगायतले नेपालमा सधैँ धार्मिक सहिष्णुता रहँदै आएको स्मरण गराउँदै अपवाहका पछि नलाग्न र सद्भाव कायम राख्न नागरिकहरूलाई आग्रह गर्नुभयो। संसदमा विशेष समय लिएर बोल्दै नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय एकता र सहकार्यमा जोड दिनुभयो।
अप्ठ्यारो परिस्थिति आयो भने संवाद र सहकार्य मार्फत जस्तो सुकै ठुलो द्वन्द्वको स्थितिलाई पनि समाधानतिर लैजाने हाम्रो ऐतिहासिक परम्परा र संस्कृति रहेको छ। अहिले सुनसरी, मोरङ लगायत अन्यत्र पनि जे परिस्थिति देखा परेको छ, म आम नेपाली जनतालाई पनि अपील गर्न चाहन्छु, हाम्रो त्यो गौरवशाली परम्परालाई स्मरण गर्दै यस खालका समस्या जो देखा पर्न खोजेका छन् तिनको पनि संवाद र सहकार्यको माध्यमबाट समाधान गर्ने र आम जनताको एकताको माध्यमबाट त्यसभित्र घुसपेट गर्न खोज्ने र परिस्थितिलाई अझ असहज बनाउन खोज्ने प्रवृत्ति, विचार र शक्तिलाई परास्त गर्न एकजुट हुन अपील पनि गर्न चाहन्छु।
नेता दाहालले राष्ट्रिय मुद्दाहरूमा सबै प्रमुख राजनीतिक दलहरूसँग सहकार्य गर्न आग्रह गर्नुभयो। संसदको आजको बैठकमा सुनसरी घटनाका अतिरिक्त किसानहरूले भोगिरहेको बाँदरको समस्या, मल र बिउको अभाव, गुठी जग्गामा भूमाफियाको आँखा तथा बाढी पहिरो प्रभावितको राहत जस्ता जनजीविकाका सवालहरू पनि जोडतोडका साथ उठेका छन्। यसैबीच अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक 2083 दफा भार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव संसदले सर्वसम्मतिले स्वीकृत गरेको छ। बैठकले पूर्व उप प्रधानमन्त्री एवं संविधान सभा सदस्य गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव समेत पारित गरेको छ। जे जस्ता चुनौतीहरू आए पनि नेपालको मूल पहिचान नै आपसी भाइचारा, सामाजिक सद्भाव र एकता हो। संसदमा उठेका विभेद मुक्त र सहिष्णु समाजका पक्षमा उठेका बुलन्द आवाजहरूले नागरिकहरूमा पुनः विश्वास जगाएको छ। सरकार, राजनीतिक दल र आम नागरिकको साझा प्रयासबाट सुनसरीको परिस्थिति चाँडै सामान्य बन्ने र संवाद मार्फत नै समस्याको दीर्घकालीन समाधान निस्कने अपेक्षा गरिएको छ। बहुसांस्कृतिक र बहुधार्मिक विशेषता भोगेको नेपाली समाजले यसपटक पनि आफ्ना साझा मूल्य, मान्यता र सद्भावलाई अझ मजबुत बनाएर अघि बढ्नेछ। प्रतिनिधि सभाको अर्को बैठक यही साउन 19 मंगलबार दिउँसो 1 बस्ने सभामुख डोल प्रसाद अर्यालले जानकारी दिनुभयो।
कार्यक्रमको अन्त्यमा खेलकुद सम्बन्धी एउटा प्रसङ्ग। विश्व फुटबलमा खेलाडीहरूको किनबेच अर्थात् ट्रान्सफर बजार सधैँ चर्चाको केन्द्रमा रहन्छ, तर 18 अघिसम्म लगभग कसैले नसुनेको एउटा नाम अहिले एकाएक इतिहासमै महँगो ट्रान्सफरमध्ये एक बन्न पुगेको छ। उनी हुन् आइभरी कोस्टका 19 प्रतिभाशाली बिगर यान डियोमान्डे। जर्मन क्लब आरजी लाइपजिङबाट 100 मिलियन पाउन्डभन्दा बढीको रकममा स्पेनिस जोइन्ट रियल म्याड्रिड जान लागेका डियोमान्डेले अहिले इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबलर बन्दैछन्। कसरी भयो त उनको यो अभूतपूर्व उदय? प्रस्तुत छ यसै विषयमा तयार पारिएको यो रिपोर्ट।
Magical! That is what he can do!
हो, तीव्र गति, उत्कृष्ट ड्रिब्लिङ र रचनात्मक खेलका कारण युरोपेली फुटबलमा छोटो समयमै तहल्का मचाएका डियोमान्डेको सफलताको यात्रा कुनै चलचित्रको कथा भन्दा कम छैन। केवल 15 अघिसम्म उनी युरोपका ठूला क्लबहरूमा ट्रायल दिन धाइरहेका थिए। चेल्सी, क्रिस्टल प्यालेस र रेन्जर्स जस्ता टोलीहरूले उनलाई अस्वीकार गरेका थिए। यहाँसम्म कि अमेरिकी लिगका बी टोलीहरूले समेत उनलाई पत्याएनन्। तर स्पेनिस क्लब लेगानेस मार्फत पाएको अवसरलाई उनले सदुपयोग गरे। लेगानेसबाट आरबी लाइपजिग पुगेका डियोमान्डेले गएको सिजन 33 13 र 10 गर्दै विश्वका ठूला क्लबहरूको ध्यान खिचे। उनी एउटा असाधारण प्रतिभा हुन्। डियोमान्डे केवल एक खेलाडी मात्र होइनन्, उनी चरम गरिबी र सङ्घर्षबाट सफलताको शिखरसम्म पुगेको जीवित उदाहरण हुन्। उनी युरोपका उत्कृष्ट ड्रिब्लरहरूमध्ये एक बनिसकेका छन्। जर्मन फुटबल विश्लेषक कन्स्टान्टिन एक्नरको भनाई, अफ्रिकी देश आइवरी कोस्टको अभिजानमा हुर्किएका डियोमान्डेले 9 वर्षकै उमेरमा घर छाडेर फुटबलका लागि ठुलो त्याग गरेका थिए। पछि 15 वर्षको उमेरमा उनी अमेरिका पुगे, जहाँ उनलाई सुरुमा अङ्ग्रेजी भाषासम्म बोल्न आउँदैन थियो। सफलताको ढोका खुल्दै गर्दा उनको जीवनमा एउटा ठुलो वज्रपात पनि पर्यो। स्पेनमा रियल मड्रिड विरुद्ध डेब्यू गरे लगतै उनीसँग निकै नजिक रहेकी 15 वर्षीय बहिनीको रहस्यमय रूपमा निधन भयो। बहिनीको सम्झनामा उनले लेखेका थिए, तुरुन्तै आफ्नो सपना पूरा भएको क्षण र त्यसको लगतै ठुलो दुखद घटना झेल्नु पर्दा म भित्रको संवेदना नै हराए जस्तो भएको छ। यो व्यक्तिगत वियोगका बावजुद डियोमान्डे मैदानमा रोकिएनन्। पेरिस सेन्ट जर्मेन, पीएसजी र लिभरपुल जस्ता ठुला क्लबहरूलाई पछि पार्दै अन्तत रियल मड्रिडले उनलाई आफ्नो टोलीमा भित्राउन सफल भएको छ। यद्यपि उनको एजेन्सी फेरबदलका कारण केही कानुनी विवादहरू पनि सतहमा आएका छन्, तर मैदानभित्रको उनको जादुले सबै विवादलाई ओझेलमा पारिदिएको छ। 18 महिना अघि कसैले पत्याउन तयार रहेको त्यो दुब्लो पातलो केटो अहिले विश्व फुटबलको सबैभन्दा ठुलो मञ्चमा आफ्नो नाम सुनौलो अक्षरले लेख्न तयार भएको छ।
हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यति नै। कार्यक्रमबाट सहकर्मीहरू दिनेश लुइटेल, सुनिता पोखरेल, हरिराम पौडेल र म कार्यक्रम संयोजक उत्तम भट्टराई बिदा हुन्छौँ। नमस्कार।